एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारी हाम्रो दैनिक जीवनमा सरकार राख्ने विविध विषयमा केन्द्रित रेडियो बहस कार्यक्रम हो। यो कार्यक्रम अहिले देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोका साथै हाम्रो पात्रो मोबाइल एप र एन्टेना फाउन्डेसन नेपालको वेबसाइटमा प्रत्यक्ष प्रसारण भइरहेको छ। साथै तपाईँ नेपाल चौतारी सामाजिक सञ्जाल फेसबुकबाट पनि प्रत्यक्ष रूपमा हेर्दै र सुन्दै हुनुहुन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालको सहकार्यमा हरेक दिन बिहान सभा 8 बजेदेखि 9 बजेसम्म प्रसारण हुन्छ। नेपाल चौतारीमा हामी सातै दिन सात प्रश्नहरूको साथमा आउने गर्छौँ। आजको नेपाल चौतारीमा हामी कोरोना महामारी र यसले विशेष गरी मुस्लिम समुदाय, त्यसमा पनि विशेष गरी मुस्लिम महिलाहरूलाई पारेको असर र यस्ता महामारी वा विपदका बेला सरकारवाला निकायहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गर्दैछौँ। आजको विषयमा छलफल गर्नका लागि हामीसँग अहिलेतिर हामीसँग हुनुहुन्छ मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खान। सीमाजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
धेरै धेरै धन्यवाद, सबैलाई मेरो हार्दिक अभिवादन।
सन्चै हुनुहुन्छ?
आराम छु।
हजुर, मैले आज कार्यक्रमको बारे विषयवस्तुमा भनिसकेँ, अब आज कार्यक्रम छलफल सुरु गरौँ। जस्तो यो कोरोनाको कुरालाई लिएर, कोरोनाको बेलामा चाहिँ यो विशेष गरी महिला, मुस्लिम महिलाहरूमा के कस्ता समस्याहरू देखिए, के कस्ता खालका चाहिँ अप्ठ्याराहरू अवस्थाहरू सिर्जना भए, समग्र अवस्था कस्तो थियो, यसमा तपाईँहरूको मूल्याङ्कन के थियो बाट सुरु गरौँ न आजको छलफल।
हुन्छ, अब कोरोना महामारीको बेलामा मात्र मुस्लिम समुदाय मात्र होइन कि सम्पूर्ण समुदायहरू, सम्बन्धित समुदायहरूले त्यो जुन समस्या भोग्नु परेको थियो त्यो अत्यन्त भयावह थियो। र त्यही प्रकारले मुस्लिम महिलाहरूले, मुस्लिम समुदायले पनि त्यो त्यसरी नै भोग्नु पर्यो। र 81 रोग फैलिनु, महामारी फैलिनु, सबैजना घरभित्र पस्नु र बाहिरबाट प्रहरीले रक्षा गर्नु भनेको यस्तै एउटा नसोचेको अवस्था सिर्जना भएको थियो। र जो सम्पन्न थिए उनलाई त त्यति प्रभाव परेन, होइन, जसको ब्याङ्क ब्यालेन्स थियो। तर जो डेली वेजेसमा बिहान बेलुकी गरी गरी खानेहरूलाई धेरै समस्या परेको थियो, माउथ टु ह्यान्डको नै समस्या थियो त्यतिखेर। त्यो चाहिँ सबभन्दा ठुलो च्यालेन्ज थियो, त्यो जुन गरिब विपन्न परिवारहरू भए त्यसमा। र त्यसपछि जुन मिडिल क्लासले भोग्नु पर्यो त्यो फरक समस्या थियो, जुन स्यालेरी बेसमा जुन काम गर्छन्, स्यालेरी आएपछि स्यालेरीको हिसाबमा अगाडि बढ्नुपर्ने हुन्छ, सबै योजनाहरू हुन्छन्, एक महिना कसरी बिताउने, त्यो आयोजन निकासी रोकिएपछि त्यो पनि समस्या, ठुलो समस्या थियो, ठुलो च्यालेन्ज थियो। भनेपछि सबभन्दा ठुलो च्यालेन्ज आर्थिक विपन्नता थियो, जो सबैले भोग्नु परेको थियो। र त्यसैले पछि पछि आएर लकडाउनको विरोध पनि हुन थाल्यो। हामी रोगभन्दा त पेट ठुलो भन्ने कुराहरू भयो, कतिजना अब भनौँ न यो मानसिक तनावमा पनि परेर, कतिले त अरू मुस्लिमलाई त नभनौँ, मैले ठ्याक्कै थाहा छैन तर आँकडाले देखाएको थियो, कतिजना आत्महत्या गर्न बाध्य भए, कतिजना यो प्रेसरले गर्दाखेरि घर छोडेर पनि हिँडे। भनेपछि धेरै खालको तनावहरू बेहोर्नु परेको थियो, सबैले सहनु परेको थियो। र त्यसमाथि जुन फरक तरिकाले मुस्लिम महिलाहरूले भोग्नु पर्यो, या सबै महिलाहरूले भनौँ न, अहिले मुस्लिममाथि स्पेसिफिक हामी कुरा गर्दैछौँ भनेदेखि भाइलेन्स, घरेलु हिंसाहरू पनि एकतिरबाट बढ्यो। त्यसरी सुरुमा त ल सबै परिवारहरू घरमा बस्न पाएछन्, मिडिल क्लासकोहरूले पनि खुसी थिए, हाई क्लासको मान्छेहरू झन् खुसी थिए, अब काम गर्नु परेन, बाहिर जानु परेन, कसैले त युट्युब देखेर दुनियाँ थरीका डिसहरू पनि बनाउन थालेका थिए। तर विपन्न वर्गलाई त गाह्रो भएको थियो। र त्यसैमा एउटा यस्तो वर्ग छ, निम्न वर्ग, जो दिन बिहानी बेलुकी गरी खाने वर्गहरू छन्, उनीहरूलाई त अब श्रीमान घरमा बस्ने, अब काम गर्न जान नसक्ने श्रीमानहरू, बाहिर जाने वातावरणै छैन, भनेपछि घर बसेको बेलामा उनीहरूको जुन फ्रस्ट्रेसन थियो त्यो महिलामाथि पोखिने, त्यो पनि धेरै देखियो त्यस्तो। र महिलाहरूलाई नै टर्चर गर्ने, र मधेसतिर त छन् केही पऱ्यो भने महिलालाई गएर घरबाट लिएर आइज भन्ने जुन चलन छ नि, त्यो पनि देख्यो यतिखेर। केही पनि समस्या पऱ्यो भने तिम्रो माइतीले हेरिदिनु पर्ने खालको, त्यो पनि धेरै महिलाहरूले भोग्नु पर्यो। र त्यो लेभलका महिलाहरू जुन राहत लिन आउँछन् ती महिलाहरू हुन्, अनि ती महिलाहरूको घरमा हिंसा पनि बढ्यो, अनि श्रीमानले पनि हेर्ने, बच्चाहरू पनि घरमै बस्ने, श्रीमानको काम ठप्प भएको बेलामा फ्रस्ट्रेसन पनि भोग्नु छ, कहाँबाट मैले कसरी खोज लिएर आउँ, घर चलाउनु पर्ने मैले नै भयो, अब सकेको बेलामा त श्रीमानले गरेको यो भन्ने प्रश्न पनि उठ्यो उनीहरूलाई। र दोहोरो संवाद गर्न नसक्ने महिलाले अब आफ्नो अधिकार त परे जाओस्, घर कसरी चलोस् भन्ने ठुलो समस्या थियो। र त्यो समस्या चाहिँ एकदम ठुलो च्यालेन्जको रूपमा चाहिँ मुस्लिम महिलाहरूले पनि भोग्नु परेको हो।
हिजो मुस्लिम महिलाहरूमा चाहिँ जस्तो अब एउटा भन्ने गरिन्छ अलिकति बाहिर निस्किनलाई अप्ठ्यारो असहज अवस्था, अनि प्लस अनि अलिकति निर्भरता भनौँ न, श्रीमानसँग अथवा घरका अन्य पुरुष सदस्यसँग चाहिँ अलिक बढी निर्भरता हुनुपर्ने हुँदाखेरि चाहिँ बढी चाहिँ मुस्लिम महिलाहरू बढी उत्पीडनमा पर्नुभयो, त्यसमाथि विभेदका कुराहरू पनि छन् होइन। यो त्यस्तै अब अधिकारको क्षेत्र सङ्कुचित छ भने भनिन्छ, तपाईँकै आर्टिकलहरू पढ्दाखेरि पनि जस्तो बुर्खाभित्र विभेद छ भन्ने खालका कुराहरू हुन्छन् र त्यसको वास्तविकता र यथार्थ के हो भन्ने कुराहरू पनि छन्। यो समग्रमा हेर्दाखेरि चाहिँ मुस्लिम महिलाहरू अलिकति बढी अधिकारका कुरालाई लिएर अलिकति सङ्कुचित हो अधिकार भन्ने अवस्था छ कि के हो, अवस्था कस्तो छ?
होइन, अब त्यो लेभल अनुसार हुन्छ। हेर्नुहोस्, एउटा त हामी एजुकेसनबाट यदि हामी मूल्याङ्कन गर्छौँ भने जो पढे लेखेका शिक्षित परिवार छन् त्यसमा त्यस्तो खालको समस्या देखिन। अर्को एउटा कुरा, यो जुन विपन्न वर्ग छन् नि, किसान महिलाहरू, त्यहाँ त महिलाहरू बाहिर जानुहुन्न भन्ने प्रश्नै छैन, उहाँहरू खेती किसानी गर्नै पर्छ, काम गर्नै पर्छ भनौँ न। तरकारी बेच्ने महिलाहरू भए, घरको खर्च चलाउनु पर्ने महिलाहरू, उनीहरूलाई त कसले बुर्का लगाऊ भन्छ र उनीहरूले लगाएर साध्य पनि छैन र उहाँहरू चाहिँ बिहानी बेलुकी घर पनि हेर्नु पर्यो, बाहिर पनि हेर्नु पर्यो, श्रीमान श्रीमती परिवार सब मिलेर काम गर्छन्। अब त्यसमा महिलालाई मात्रै फोकस गर्दाखेरि हरेक समुदायमा महिलाले अलिकति घरको काम, बाहिरको काम, व्यवस्थापन सबै हेर्नुपर्ने जुन एउटा चलन चलिआएको छ त्यो हुन्छ। र पैसा गर्ने र आय आर्जन कति भयो त्यो चाहिँ पुरुषको हातमा हुन्छ, होइन, सबै समुदायमा छ, मुस्लिममा पनि त्यस्तो छ त्यो लेभलमा भनौँ। फेरि एउटा छ मिडिल क्लास, जहाँ तपाईँले भन्नुभयो कि मुस्लिम महिलाहरूलाई बाहिर निस्कन पाइँदैन, तर अहिलेको अवस्थामा जब एजुकेसनको जागरुकता आइसकेको छ, सबैले आफ्नो हैसियत अनुसार एजुकेसन दिइरहेछन् महिलाहरूले, पढिरहेछन्, तर मिडिल क्लासमा महिला गएर जब गरिहाल्ने, कमाइहाल्ने भन्ने प्रचलन अहिले पनि एकदम भनौँ न सहज त्यति हुन सकेको छैन, किनभने महिला भनेको पुरुषको जिम्मेवारी, पुरुषले कमाउनु पर्छ, खुवाउनु पर्छ, पुरुषले सबै उसको इच्छाहरू आवश्यकताहरू पूर्ति गर्नुपर्छ भन्ने तरिकाले नै चलिआएको छ। र त्यसैमा महिला सन्तुष्ट छन्, पहिला एजुकेसन प्राप्त गर्नु सकेको छैन भन्ने थियो, अब एजुकेसन शिक्षाको अधिकार उहाँले पाउनुभएको छ, र शिक्षा पाइसकेपछि अब समयअनुसार उहाँहरू अलिकति आत्मनिर्भर पनि हुनु पाउनुभएको छ, कतै त बाबाआमाले आफ्नै इच्छाले धेरै शिक्षा पनि, उच्च शिक्षाको लागि पनि, उहाँहरूको लागि घर खेत बेचेर पनि पढाउने गर्नुभएको छ, र एकदम ठुलो परिवर्तन एउटा आएको छ मुस्लिम समुदायमा। मुस्लिम महिलाहरू चेलीबेटीहरू पढ्नुपर्छ, तुरन्त चाँडै बिहा गरिदिनु हुँदैन भन्ने एउटा परिवर्तन यसरी आएको छ। र बुर्खाभित्रको विभेदको कुरा गर्नुभयो, मैले कुनै पनि आर्टिकलमा बुर्खाभित्र विभेद छ भनेको छैन, बुर्का चाहिँ विकल्प हो भन्छु म, जसरी कि मुस्लिम महिलाहरू घरभित्र बस्नुपर्छ भन्नुभयो होइन, हो, मुस्लिम महिलाहरू बाहिर पुरुषको अगाडि ओपनली आउनु हुँदैन, यो छ जसले कि विकृति निम्त्याउँछ भन्ने छ। त्यसैले यो हामी गल्फ कन्ट्रिजमा र मुस्लिम कन्ट्रिजमा हेर्छौँ भने त्यहाँ महिलाहरू बुर्का लाउँछन्, हेर्नुहोस् उहाँहरूको गेटअप फरकै हुन्छ, तर उहाँहरू हाम्रो एसियन कन्ट्रिजको तुलनामा धेरै एजुकेटेड हुन्छन्, ठुला ठुला पोस्टमा हुन्छन्, तर उहाँहरूले बुर्का लगाइरहेको हुन्छ। भनेपछि बुर्काले कहिले पनि महिलाले रोकेन, बुर्काले दोष दिनु भनेको राज्यको एउटा भनौँ न बहाना हो भन्छु म। मुस्लिम महिला आफैमा धर्मको कारणले पछाडि परेका हुन् भनिन्छ, होइन,
धर्म वर्गको कुराहरू जोडिन्छ त्यसमा, होइन,
हजुर हजुर, धर्मले कहिले पनि महिलालाई, यदि हामी ग्रन्थमा हेर्छौँ भने महिलाले यी कुराहरूबाट कहिले पनि रोकेको छैन। त्यसैले त जसले कुरान पढेको हुन्छ, ग्रन्थ पढेको हुन्छ, उनका महिलाहरू पछाडि परेका छैनन्, उनका महिलाहरूले हिंसा भोग्नु परेको छैन, किनभने यथार्थता के हो उनले बुझेका छन्। हाम्रोमा के हुन्छ भनेदेखि एउटा डोमेस्टिक भायोलेन्स, मेल डोमिनेसन, पितृ सत्ता जुन चलिआएको छ त्यसैलाई हामीले आत्मसात गर्दैनौँ। जुन हामी 90% जुन मुस्लिम पपुलेसन, मोर देन 90% जुन तराई बेल्टमा छन् भनौँ न, भारतसँग जोडिएको बोर्डरमा, त्यतातिरको महिलाहरू, त्यसमा अशिक्षित महिलाहरू धेरै पर्छन्, किनभने आर्थिक विपन्नता धेरै छ, गरिबी धेरै छ, र गरिबी परिवारमा नै यी समस्याहरू छन्। जसले बुझेका छन्, ठुला ठुला स्कलर्सहरूको कुरा गर्छौँ भने त्यो स्कलर्सका वाइफहरू चाहिँ उहाँहरू पोस्टमा हुनुहुन्छ, उहाँ एजुकेटेड हुनुहुन्छ, उहाँहरू स्पिच दिनुहुन्छ, प्रिच गर्नुहुन्छ, होइन, उहाँहरूको लाइफ स्ट्यान्डर्डै फरक हुन्छ, बुझाइ फरक हुन्छ, तर जहाँ बुझाइ पुगेको छैन, बुझाइ फरक छ, उहाँ त्यो समुदाय त आफै प्रताडित हुन्छ नै, हरेकतिरबाट प्रताडित हुन्छ त्यो समुदाय। त्यसै कारण मुस्लिम समुदाय पनि एजुकेसन नपुगेको, आफ्नो रिलिजन, आफ्नो अस्तित्व नै महिलाहरूले बुझ्न सकेनन्, पुरुषहरूले बुझाउन चाहेनन्, किनभने पितृसत्ता चल्दै आएको हो र यो चलिरहोस् भन्ठान्छन् मान्छेहरूले, यसको लागि एजुकेसन हुनु, एजुकेसन र ज्ञान हुनु जरुरी छ।
हजुर सीमाजी, जस्तो अहिले हामी अहिलेसम्म हामीले कुराकानी चाहिँ यो जस्तो मुस्लिम महिलाहरूको अलिकति पृष्ठभूमिको कुराहरू गऱ्यौँ होइन, र यो पृष्ठभूमि चाहिँ किन कुरा गऱ्यौँ भन्दाखेरि चाहिँ जस्तो हामीले आजको विषयवस्तु अलिकति यो कोभिड र महामारीको बेलाको कुरालाई हामीले जोडिरहेका छौँ, त्यसै सिलसिलामा हामीसँग एउटा अडियो छ, केही मुस्लिम महिलाहरूले चाहिँ आफ्ना कुराहरू राख्नुभएको छ, त्यो अडियो सुन्छौँ र त्यो अडियो सुनिसके पछाडि अनि हामी एउटा ब्रेक लिएर त्यस पछाडि हामी छलफल गर्छौँ।
मुस्लिम कम्युनिटीको भोइस नै राज्यसम्म पुग्ने भएन, वडा अध्यक्षहरूसँग पुग्ने भएन, त्यस कारणले गर्दा उहाँहरूसँग धेरै राशन पनि पुगेन, यो प्रब्लमहरू छ। अब प्रब्लम कङ्ग्रेसलाई भोट दिएको अनि हामीले चाहिँ सपोर्ट गर्दैनौँ, तिमीले यो दललाई दियो हामीले सपोर्ट दैनौँ भन्ने पनि कुरा थियो पहिला, भनेको मान्छे ठुलो कि राजनीति ठुलो भन्ने कुरा इस्यु पनि भयो।
मुस्लिम महिलाको कुरा गर्दाखेरि यो कोभिड 19 बेलामा एकदम ठुलो समस्याको रूपमा हामी एउटा के हेऱ्यौँ, मुस्लिम समुदायका पुरुषहरू व्यापारतिर अलि बढी हुन्छन्, त्यो पनि व्यापार पनि कस्ता किसिमका बिहान बेलुकी एक छाक दुई छाक कमाउने गरी, त्यसमध्येका समुदायले हाम्रो बाँकीतिर अलि बढी छ। त्यसमा पनि के छ भने एउटा त रोजगार एकासी बन्द भयो, बिहान बेलुकी दुई छाक खाना पनि ल्याउन एकदम गाह्रो भयो, यस्तो अवस्थामा पुरुषले पनि को चाहना के छ भने महिला बाहिर नजाओस्, अब बच्चाहरू भुके मरिरहेछन् अनि आफ्नो आमालाई भनिरहेछन् मलाई खाना चाहियो, यस्तो अवस्थामा पनि केही महिला लुकेर पनि हाम्रो संस्थामा आएका छन् कि हामीलाई खाना दिनुहोस्। समस्या त सबैले झेलेकै छन् तर मुस्लिम समुदायको एकदमै खास समस्याको रूपमा स्वास्थ्यको कुरा, शिक्षाको कुरा,
कोरोना भाइरसको टाइम सबैभन्दा बढी दुखित र सबैभन्दा धेरै प्रभावित हाम्रो उदयपुर जिल्ला थियो। उदयपुर जिल्लाको नुरी मस्जिदमा केही हाम्रा पाहुनाहरू आउनु भएको थियो र त्यहाँबाट बढी संख्यामा चाहिँ कोरोनाको प्रभाव देखियो, त्यो देखिएको मात्रै हो उदयपुर, त्योभन्दा बढी नै थियो अरूतिर पनि थिए। मुस्लिमलाई एउटा त्यो एकदमै एउटा दुर्भाग्यवश त्यो एउटा चाहिँ आरोप र प्रत्यारोप लाग्यो। आखिर कोरोनाले बिस्तारै बिस्तारै त जात परिवर्तन गर्यो नै, जात परिवर्तन गरेर सबैको घर घरमा पुग्ने मौका दियो नै कोरोनाले, सबैको टोल टोलमा घर घरमा पुग्यो। तपाईँहरूलाई म सुनाऊ, उदयपुरका मुस्लिम महिला नभएर अदर्स जुनसुकै महिलाहरू पनि जब गर्भवती थिए उनीहरू बच्चा पाउन अस्पताल जान्थे, अस्पतालमा बेड न, कतिजना महिलाहरूले त हाम्रो ज्यान गुमाउनु भयो, कस्तो दुःखको कुरा म भन्न चाहन्छु। त्यस्तै गरी हाम्रो गुल्के भन्ने ठाउँमा जुन मुस्लिम कम्युनिटीमा कोरोना देखिएको थियो, त्यहाँका तरकारी व्यापारीहरू, त्यहाँका तरकारी बेच्नेहरू, थोरै व्यवसाय गरेर खानेहरू, उनीहरूको पैसा चलेन सुरु सुरुमा, उनीहरूले पसलमा जाने मौका पाएन उनीहरूले।
जस्तै विदेशबाट श्रीमान आएको छ यही कोभिडकै कालमा, श्रीमान जब विदेशबाट फर्किँदाखेरि अब यहाँ त अवेरनेस चाहिँ राम्रै चलिरहेको थियो र आउँदाखेरि 15 उहाँहरूलाई चाहिँ अलिक क्वारेन्टाइनको हिसाबले अलग रहनु भन्दाखेरि श्रीमानले चाहिँ आफूलाई डोमिनेट, महिलाबाट डोमिनेट को रूपमा लिनुभयो र बहुत कुटपिट गर्नुभयो, यतिसम्म कि सर्लाही जिल्लामा त पेट्रोल खनाएर पनि आग लागि गरेको थियो त्यसमा।
हजुर सीमाजी, हामीले केही प्रतिनिधि चाहिँ आवाजहरू सुन्यौँ होइन, यसमा चाहिँ जस्तो यो प्रतिनिधि आवाजहरूको बारेमा चाहिँ तपाईँले भन्नुपर्दाखेरि चाहिँ यो उहाँहरूका जस्तो समस्याहरू आए नि, विभिन्न समस्याहरू जस्तो लाञ्छनाका कुराहरू आए, अनि मुस्लिम समुदायबाट यो कोरोना चाहिँ फैलिएको भन्ने कुराहरू भयो, त्यसपछि एउटा अब अघि पछिल्लो जुन हाम्रो पछिल्लो सुन्यौँ जुन चाहिँ विदेशबाट आइसके पछाडि लकडाउनमा क्वारेन्टाइनमा बस्नुपर्छ भन्दाखेरि आफू चाहिँ अलिकति महिलाले चाहिँ मलाई ऊ गर्नुभयो भन्ने हिसाबले चाहिँ अलिकति हिंसा दुर्व्यवहारका घटना बढ्यो भन्ने, समग्रमा यो कोभिडको बेलामा चाहिँ महिलाहरू को अवस्थामा चाहिँ जुन भनौँ यो हिंसा दुर्व्यवहारका चाहिँ कस्ता खालका घटनाहरू बाहिर आए, कसरी रिपोर्टिङ भए?
ओके, यो सर्वप्रथम साजदाजीले भन्नुभएको कुरा सही हो, त्यो जुन राहतहरू बाँड्दाखेरि पार्टीगत रूपमा जुन राहत बाँडियो नि एकदम यथार्थ कुरा हो त्यो, र यस्तो बेलामा त्यस्तो हुँदैन थियो, तर अब त्यस्तो भएको यो त उहाँले राख्नुभएको कुरा एकदम सही हो. तर त्यस बाहेक जुन दात्री निकायले र सरकारले राहत बाँड्यो नि त्यसमा त सबैको पहुँच भयो होला त्यसमा, होइन? त्यसमा चाहिँ त्यसरी रिपेट गर्न पाइएन. तर कुनै एकदम अत्यन्त आवश्यकता भएको महिलाले नपाउनु, किनभने त्यो पार्टीकोमा छैन र जसलाई त्यति आवश्यक छैन त्यो दुई तीन पटक पाउनु, किनभने त्यो पार्टीको सदस्य भनेपछि कार्यकर्ता भनेपछि त्यो त अत्यन्त विभेद नै हो. त्यो त्यसरी चाहिँ भएको हो, धेरै ठाउँमा भएको हो. त्यसरी मेमुनाजीले जुन भन्नुभयो पुरुषले बाहिर जान नदिने कमाउन, त्यस्तो त्यो मेल डोमिनेसन एउटा निम्न स्तरमा धेरै ठाउँमा छ. कतै चाहिँ फ्रिडमले गएर कमाउनु पनि दिएको छ, किनभने अब पुरुषलाई पैसा चाहिएको छ घर चलाउनुको लागि. र खेती किसानीकै कुरा गर्छु म, खेती गर्ने बेलामा महिलाले तिमी घर बसौ म खेतमा जान्छु म काम गर्छु भनेर भन्दैन, किनभने महिलाले गर्नै परेको हुन्छ. खेती भनेको चिज यस्तो हो कि सबैजनाले श्रम नगरिकन उत्पादन गर्न गाह्रो हुन्छ, जति काम गरे पनि पुग्दैन, गाई वस्तु सबै हेर्नुपर्ने हुन्छ. र त्यो अवस्थामा पनि पुरुषले आफ्नो मूल त्यो खेती बाहेक अन्य ठाउँमा गएर काम गर्दाखेरि जुन आफ्नो मेल डोमिनेसन देखाउनु भयो त्यो पनि भएको होला, त्यो भएकै कुरा हो. त्यो उसबाट हाम्रो समाजले उन्मुक्त हुन सकेको छैन. र त्यसरी नै जुन मेमुनाजीले भन्नुभएको त्यो कुरा चाहिँ नेपालगञ्जको कुरा थियो. अनि त्यसपछि नजमुल खानले जुन कुरा राख्नुभयो त्यो त अत्यन्तै सान्दर्भिक कुरा थियो. र यस्तोसँग मुस्लिम समुदायले त्यसमा झन् आक्रामक तरिकाले मिडियाले सुरुमा मिडियाले नै त्यो मिडिया मिस्टेक मिडियाको हो हेर्नुहोस् त्यो, किनभने हामीले भारतको मिडियाको आँखाले हेऱ्यौँ नेपालको मुस्लिमलाई, नेपाल फरक राष्ट्र हो, भारत फरक राष्ट्र हो, होइन? हामी डेमोक्रेटिकमा कन्ट्रीमा छौँ र हामी यो भनौँ न स्वतन्त्रताको सम्मान गर्छौँ, हामी हाम्रो संविधान मान्छौँ. या कुनै पनि समुदायले अर्को समुदायले हेप्छ भनेर भन्न पाइएको छैन, तर हेपिएको पनि छैन, सबैको आफ्नो अधिकार छ. तर भारतको जुन अहिले वर्तमान अवस्था छ जहाँ एउटा कम्युनिटीलाई र दलितलाई पनि जसरी टार्गेट गरिएको छ त्यसैमा मुस्लिमलाई पनि टार्गेट बनायो त्यसरी, र केही मुस्लिमहरू भारत गएको अवस्था थियो तर फर्किएर आए भन्दैमा उहाँहरूलाई आरोप लगाउनु, उदयपुरको मस्जिदमा शरण लिएका मस्जिदमा सम्पूर्ण मुस्लिमहरूले जानेर षड्यन्त्रको रूपमा कोरोना फैलाएको भन्ने जुन आरोप लगाइयो त्यो कतैबाट पनि सान्दर्भिक थिएन. तर 81 मिडियाले जी न्युजलाई अथेन्टिक मिडिया भनेर जुन कुरा स्प्रेड आउट गरे त्यो एकदम गलत थियो. तर त्यसलाई सम्हाल्यो पनि हाम्रै मिडियाले, बिगार्यो पनि हाम्रै मिडियाले. सप्तरीको घटना हेरौँ, ब्याङ्कबाट आउने गरेका दुईजना महिलाहरूलाई कसरी यिनीहरूले नोटमा थुक्यो भनेर, सङ्क्रमित महिला थिए नोटमा थुके यसरी गरे भन्ने कुरा न्युजमा आयो. त्यो आरडिटीको भरमा सङ्क्रमित कसरी भन्यो जबकि पिसिआरको रिपोर्ट आइसकेपछि उनीहरू सङ्क्रमित थिएनन् भनेर भन्यो. तर पछि त थिएन भन्ने कुरा त, तर त्यो आरडिटीको रिपोर्ट आएर जुन आरोप लगाइयो त्यतिखेर मुस्लिम समुदायले त्यो कसरी सहयो, त्यो एउटा पात्र म पनि हुँ, किनभने मेरो मेसेन्जरमा व्हाट्सएपमा 100 भिडियो हालेर सबैले प्रश्न गर्थे, मुस्लिमहरू यतिसम्म गिरिसके त्यो हामीले कसरी सहयौँ, हामी सङ्घ संस्थाहरूले कसरी भोग्यौँ त्यतिखेर भनौँ न, मुस्लिमहरू यति गिरिसके कि राष्ट्रको लागि यति ठुलो विरोधी हुन पुगे तिनीहरू. अब कतिसम्मको सोच भनौँ न, मुस्लिम भन्दैमा नेगेटिभ सोच आइहाल्नु पर्ने त थिएन नि, हामी त्यसै राष्ट्रघाती त होइनौँ. फेरि त्यो यस्तो खालको राष्ट्रघाती भनौँ न कि पहिला आफ्नो ज्यान गुमाएर आफ्नो ज्यानलाई च्यालेन्जमा राखेर अनि राष्ट्र विरोध उत्र्यौँ नि त, आफूले कोरोना सरोस् पहिला त्यसपछि हामी सार्छौँ भनेर कसरी पनि सोच्दैन नि. भनेपछि त्यो जुन क्षण थियो, त्यो जुन राति थियो, 100 विद्वत वर्गले समेत त्यो तरकारीमा थुकेको पुरानो इन्डियाको फोटो हामीलाई पठाउने अनि त्यसपछि सोध्नुहुन्थ्यो किन यस्तो गरेको भनेपछि एकदम डर लागेको थियो, किनभने भारतको पुरा बेग यता पनि त चल्ने होइन भनेर डर लागेको थियो. धन्न त्यो चाहिँ हामीले समेट्यौँ. त्यसको लागि म हाम्रो राष्ट्रलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने एक किसिमको हावा निस्किन्छ, हावा चल्छ र त्यसको चपेटामा सबैजना पर्छौँ. र त्यो लहरमा बग्नेहरू तपाईँ हामी जस्तो होइन कि जुन जहाँ जनसङ्ख्या धेरै छ, जहाँ विरोधकारी र क्रिमिनल माइन्डेड मान्छेहरू धेरै हुन्छन्, त्यस्तो ठाउँमा त्यस प्रकारको हावा चल्यो भने धेरै भयावह हुन्छ. त्यो अवस्था चाहिँ आउन दिएन. त्यसको लागि त मिडियालाई, हाम्रो राज्यलाई, सरकारी निकायले म धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसको लागि. र सरलाईको जुन कुरा बताउनु भयो, उहाँले विदेशबाट आएको पुरुषहरूलाई चाहिँ महिलाहरूले रिप्यो भनेर भन्थ्यो, त त्यही हो. त्यो शिक्षाको शिक्षा नपुगेको भनौँ र एउटा पुरुषको भित्र चाहिँ त्यो म पुरुष हो, महिलाहरूले मलाई कसरी अर्डर लगाउन सक्छ, म उसको नेतृत्वमा कसरी, म उसको कुरा किन मानौँ, यो युग छ यो इगो मधेसमै छ, मुस्लिममा मात्रै होइन यो इगो छ. तर यसको लागि अब अबको जुन एजुकेटेड जुन जेनेरेसन अगाडि बढ्छ नि त्यसमा त्यस्तो खालको समस्या हुने छैन अवश्य नै.
हजुर, कार्यक्रम नेपाल चौतारीमा हामी एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई फेरि निरन्तरता दिनेछौँ.
तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ. नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ. हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013457 र 9801575008. यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन. साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ.
हजुर, तपाईँ नेपाल चौतारी सुन्दै हुनुहुन्छ. कार्यक्रम नेपाल चौतारीमा आज हामीले कोरोनाको कारण चाहिँ मुस्लिम महिलाहरूमा, मुस्लिम समुदायमा, विशेष गरी मुस्लिम महिलाहरूमा परेको प्रभाव र सरकारवाला निकायहरूको भूमिका, अब यस्तो चाहिँ अवस्थामा के गर्नुपर्छ, अब के गर्नुपर्छ भन्ने विषयमा हामी कुराकानी गरिरहेका छौँ. आज हामीसँग सीमा खान हुनुहुन्छ. सीमाजी, हजुर सीमाजी, हजुर. जस्तो अब यो हामीले अलिकति त्यो बेलाको अवस्थाको पनि कुरा गऱ्यौँ, के कस्ता खालका अब जस्तो र्युमरका कुराहरू भए ती कुराहरू पनि गऱ्यौँ. यो बिचमा चाहिँ जस्ता मुस्लिम महिलाहरूमा चाहिँ जस्तो कोभिडकै कारण लकडाउनको बेलालाई अलिकति फोकस गर्ने हुँदाखेरि चाहिँ कस्ता खालका दुर्व्यवहार हिंसाका घटनाहरू बाहिर आए, कस्ता खालका कुरा रिपोर्टिङ कसरी भयो, कहाँ भयो, यसमा मुस्लिम आयोगले कस्तो खालको भूमिका खेल्यो अथवा खेल्न पर्थ्यो?
राम्रो प्रश्न उठाउनु भयो. अब जुन समुदायमा त्यो विषयमा हामी छलफल गर्दैछौँ त्यो समुदायलाई प्राय अहिलेसम्म पनि थाहा छैन कि के भयो भने हामी कहाँ रिपोर्टिङ गर्ने होइन. अनि त्यसैले धेरै कुराहरू, अर्को एउटा कारण घरको कुरा बाहिर नजाओस्, घरको कुरा बाहिर गयो भने फेरि उसैले त्यसको फल पनि उसैले भोग्नुपर्ने हुन्छ. एउटा चाहिँ अति नै सहन शक्तिबाट बाहिर भइसकेपछि पनि महिलाहरू बाहिर गएर रिपोर्ट गर्ने आँट गर्दैनन्, धेरै हिंसा सहेर बस्छन् तर गएर बाहिर बोल्दैनन्, किनभने फर्केर उसलाई त्यही घरमा आउनु छ, त्यही परिवारसँग बस्नु छ. र ऊ एकपटक बाहिर गएर उसले रिपोर्ट गर्यो भने ऊ फेरि त्यहाँ आएर बस्न सक्ने अवस्था हुँदैन, र त्यो जुन हिंसा छ उमाथि दोहोरी डबल हुँदै जान्छ भनौँ न होइन. र त्यो अवस्थामा उसको लागि उसले कुनै सेल्टर होम सेफ हाउसमा गएर बस्छु भनेर पनि सधैँको लागि बस्न पाउँदैन. र एउटा परिवारसँग जोडिएको महिलाले परिवार छोडिहाल्ने पनि उसको लागि सम्भव हुँदैन, सहज हुँदैन, सम्भवै हुँदैन होइन. किनभने श्रीमानको त मायामारुनलाई केही छैन, सासु ससुरा घर परिवारको मायामारुनलाई केही छैन, तर बालबच्चाको लागि उसले सहनै पर्ने हुन्छ. र यस्तो खालको अवस्था भएको कारणले गर्दाखेरि महिलाहरूले केही पनि, प्राय महिलाहरूले पनि धेरै जसो 90% महिलाहरूले हिंसा भोगेर पनि उहाँहरूले चाहिँ आफ्नो कुरा बाहिर ल्याउनु भएन, कहीँ पनि रिपोर्टिङ गर्नु भएन, यहाँसम्म कि कसैले सोध्न जाँदा पनि उहाँहरूले चाहिँ आफ्नो कुरा भन्नु भएन. कसरी भन्नुहोस्, मेरो श्रीमानले मलाई कुट्छ, मलाई पिट्छ, अब जस्तो हाम्रो संस्थामा आएर कन्फिडेन्सियली भन्छ उहाँहरूले होइन, यस्तो यस्तो समस्या छ भनेर. फेरि हामीले युएन वुमेनसँग भनेर यताउति भनेर आफ्नै व्यक्तिगत उसबाट उहाँहरूलाई सक्दो चाहिँ सहयोग गर्थ्यौँ राहतको लागि, किनभने लकडाउन सकेपछि फेरि लाइफ पहिलाको उसमा जान्छ र सबै चिज ठिक हुन्छ भनेर त्यो किसिमले हामीले सम्झाउनु पर्ने गर्थ्यौँ. कतिले त कुटपिट पनि खाएको थियो हेर्नुहोस् होइन, हाम्रै संस्थाका सदस्यहरू, किनभने अब तराईका महिलाहरू आएर यता बसेका छन्, लुगा सिलाउने काम गरेका छन्, अनि नेपालका काठमाडौँको स्थानीय महिलाहरू जसको पोतेको कारोबार थियो, उहाँको पोतेको कारोबार पनि रोक्यो. काठमाडौँको महिलाहरू त प्रायः जस्तो बिजनेस गर्नुहुन्छ, घरभित्र बसेर पनि पसल राखेर पनि गर्नुहुन्छ, उहाँहरू एक्टिभ हुनुहुन्छ. तर त्यो काम पनि रोकिएपछि बच्चाहरूले पनि कराउने, पैसा माग्ने, हस्बेन्डको पनि अब आर्थिक विपन्नताको कारण उहाँहरू पनि अब महिलामाथि नै, एउटा पुरुषले पनि महिलालाई कराउने, बालबच्चाले पनि महिलालाई नै टेन्सन दिने, त्यसमाथि चाहिँ सासु ससुराहरू यदि छन् भने उहाँहरूले पनि बुझ्दैन भने त्यो महिलाको लागि त अत्यन्त भयावह स्थिति थियो त्यतिखेर. र उहाँहरूको केसेस प्रायः जसो बाहिर आउनै सकेन, धेरै कम केसेसहरू आयो होला, अनि त्यो पनि हामी जस्तो सङ्घ संस्थाहरूबाट लिक आउट भएर मात्रै थाहा पाएको होला. नत्र कहीँ पनि प्रहरीमा गएर मैले यस्तो भोगेको छु, मलाई चाहिँ तपाईँहरूले सहयोग गरिदिनु पऱ्यो भन्ने सोच चाहिँ सायद एक दुईवटा केसेस होला नत्र चाहिँ त्यो केसेस नै भएर आउन सकिन्न. जबकि यो लेभलका महिलाहरूलाई मनोवैज्ञानिक परामर्शदाताको आवश्यकता थियो, तर कसरी उसको पहुँच त्यहाँसम्म नसम्म होस् तथापि त्यो महिलालाई त्यो परामर्शदाता पनि महिला नै भए पनि त्यो पनि उसले आफ्नो परिवारको विपरीत नै बोलिन्छ भन्ने थाहा हुन्छ. उसलाई त मेन दुई गाँस भातको समस्या भएको बेलामा उसलाई यो पनि थाहा छैन कि म यसरी मेन्टली रूपमा प्रताडित छु, मलाई त्यो कसैले चाहिँ मलाई काउन्सिलिङ गर्नुपर्ने आवश्यकता छ भनेर. यो सोसियल साइको काउन्सिलिङ भनेको त महिलाहरूलाई थाहै छैन, मुस्लिम महिलाहरूले त्यो लेभलको महिलाहरूले भनौँ, यो त एजुकेटेड मान्छेहरूलाई र मिडिल क्लासको मान्छेहरूलाई बुझ्दै आएका छन् र हाई लेभलका महिलाहरूलाई थाहा छ, जसको जसलाई पैसाको समस्या छैन, कुनै आर्थिक विपन्नता छैन, तर विभिन्न खालको समस्या छ, मानसिक तनाव छ, ती महिलाहरूको लागि हो र त्यो लेभलका महिलाले न यसको महत्त्व बुझ्छ न उनले थाहा छ र परिवारकै कारण उहाँहरूले कहिले पनि आफ्नो समस्या बाहिर बताउन पनि सक्नुहुन्न.
त्यसो भइरहँदाखेरि त
वातावरण
हुँदैन. त्यस्तो अवस्था भइरहँदाखेरि त जस्तो घरेलु हिंसा भए अथवा यौन हिंसाहरू भए अथवा दुर्व्यवहार भए त्यो त अघि तपाईँले भने जस्तो बढ्दै नै जाने भयो नि, त्यसको जस्तो कम हुने, त्यसको लागि चाहिँ अब के गर्नुपर्छ त त्यो अवस्था हुन नदिनलाई के छ, अब कसरी गर्न सकिन्छ? बाहिर हामीले सर हेर्दाखेरि चाहिँ त्यो त बढ्दै जाने अवस्था रह्यो.
होइन होइन, अहिलेको अवस्थामा त्यो अब अहिले मेरो छोरीले त्यो कुरा सहँदैन, होइन मेरो लेभलकाहरूले सहन्छन्, तर अहिले जुन शिक्षित शिक्षा अगाडि बढ्दैछ नि त्यसले सहँदैन. र अर्को एउटा जुन राज्यले पुर्याएको सुविधा जानकारी र विभिन्न क्षेत्रबाट नेसनल प्लानिङ कमिसनले सरकारले स्वास्थ्य मन्त्रालयले र विभिन्न मन्त्रालयहरूले र स्थानीय निकायले जुन सेवा सुविधा जानकारी सूचना जुन उपलब्ध गराइरहेका छन् नि त्यसले पनि ठुलो प्रभाव पार्दै आएको छ र बिस्तारै यो मेल डोमिनेसनबाट घरको जुन एउटा दबाब तनावबाट उन्मुक्त हुने बाटो खोजिरहेका छन् सबैले र अब चुपो लागेर बस्ने बेला चाहिँ होइन भन्ने एउटा जानकारी एउटा भनौँ न एउटा चेतना आउँदैछ मुस्लिम समाजमा पनि. र यो शिक्षा लगायत अन्य जुन सूचनादायी निकायहरू छन् उस उहाँहरूको चाहिँ राम्रो रोल छ र यो धेरै लामो समयसम्म चाहिँ रहँदैन, किनभने सबभन्दा ठुलो कुरो आफ्नो अस्तित्व बुझ्नु र म पनि मानव हुँ, मेरो पनि मानव अधिकार छ, म किन चुकुलाएर बस्नु? मेरो सासु मेरो आमा बाबुले मेरो आमाले सहन्थेन भने मेरो हजुरआमाले सहेको थिएन भने मैले किन सहनु भन्ने जुन एउटा चेतना आउँछ नि महिलामा त्यसले नै यसको न्यूनीकरण गर्छ. राज्य पक्षको सहयोग त छँदैछ, विभेदकारी नहोस् त्यो, अनि यसमा सूचनाको पनि ठुलो हात हुनेछ र हाम्रो स्थानीय निकायको पनि.
जस्तो महिलाहरूमा जस्तो कोरोनाकै कारणलाई भए कोरोनाकै अहिले चाहिँ हेरौँ न यो महामारीकै कुराले गर्दाखेरि चाहिँ जस्तो कुनै लैङ्गिक हिंसा घरेलु हिंसा भयो अथवा महिलाहरू चाहिँ अब चाहिँ मुस्लिम महिलाहरू चाहिँ पीडामा नपर्नुहोस् भन्ने हिसाबले चाहिँ यो मुस्लिम आयोगको भूमिका कस्तो हुन्छ? मुस्लिम आयोगले कस्तो खालको भूमिका खेल्नुपर्छ, खेलिरहेको छ अथवा सोचे जस्तो भइरहेको छैन?
हेर्नुहोस्, सबभन्दा पहिला मुस्लिम आयोगसँग मेरो बिचमा चाहिँ रिलेसन नराम्रो पनि भयो. मेन एउटा कुरा चाहिँ मलाई एकदम नराम्रो लागेको थियो, मुस्लिम आयोगले जुन एउटा मुस्लिम आयोगले कमिटीहरू गठन गरेर हाम्रो मस्जिदहरूमा अनुगमन समितिहरू बनाएर अनुगमन गर्न पठायो है, सबभन्दा मेरो नेगेटिभ मलाई त्यहाँ लाग्यो कि मैले मुस्लिम आयोगलाई त्यतिखेर नै प्रश्न गरेँ, तपाईँको हो समिति गठन गर्ने? समिति गठन गर्ने सबैजना मस्जिदमा जाने र कोरोना संक्रमित यहाँ लुकेका त छैनन् भनेर हेर्ने, न्याय गर्ने कुन तरिका हो? यो भएन. सरकारलाई यदि शङ्का छ भने, सरकारले मुस्लिममाथि विश्वास छैन भने सरकारले पठाओस् प्रहरी टोली, सरकारले गएर अनुगमन गरोस्, हेरोस्, होइन यथार्थता लिएर आओस् मस्जिदबाट. फलाना मस्जिदमा यतिजना मान्छेहरू लुकेका थिए, त्यो मस्जिदमा नमाज पढाउने बिचारा इमाम, त्यो अजान दिने बिचारा मस्जिद सोझा मान्छेहरू, उनीहरूलाई गएर मैहुम अनुगमन गर्न आएको भनेर त्यो हिजो भर्खरका केटाकेटीहरू चाहिँ मैहुम गरेर अनुगमन गर्न जाँदा उहाँहरूले कति चित्त दुस्यो होला र त्यो एउटा समुदायको लागि त लज्जास्पद हुन्. हाम्रो विश्वासमा चाहिँ सरकारले प्रश्न उठाएको हो नि, त सरकारले प्रश्न उठाए ठिक, तपाईँ मध्यस्थता गर्ने त्यस्तो कुरामा मुस्लिम आयोगले, मुस्लिम आयोगले हुन्छ जानुहोस् हेर्नुहोस् भनिदिने हो नि. उहाँले आफै कमिटी गठन गर्नुहुन्छ, समिति बनाउनुहुन्छ, मस्जिदहरूमा पठाउनुहुन्छ भने यो कदापि ठिक थिएन, मैले यसको विरोध गरेका थिएँ. अर्को एउटा कुरा, कोरोना सङ्क्रमितहरू कोरोनाबाट भाइलेन्समा परेका महिलाहरू आर्थिक विपन्नता भोगिरहेका महिलाहरू परिवारहरू उनका समस्याहरू भनेको मुस्लिम समुदाय मुस्लिम आगले हेर्नु पर्थ्यो र एउटा छुट्टै मेकानिजम बनाएर एउटा कन्फिडेन्सियली यसरी महिलाको कुरा गर्यो मुस्लिम आयोगले कन्फिडेन्सियली एउटा महिलाहरूलाई नै अगाडि राखेर आयोगमा हामी जस्ता महिलाहरूलाई नै बोलाएर यसरी कमिटी गठन गरेर उनका कुराहरू सुन्ने संयन्त्र बनाइदिएको भए धेरै पोजिटिभ जान्छ कि किनभने हाम्रो मुस्लिम समुदायको लागि आयोग भनेको मन्त्रालय हो आयुक्त भनेको मन्त्री हुन् उहाँहरू मन्त्रीलाई बुझ्नुहुन्न जुन लेभलको जुन शिक्षाको लेभल छ नि हाम्रो मुस्लिम कम्युनिटीमा त्यस्तो छ कुनै आयुक्तले उहाँले के भन्छ भने उहाँले एकदम दङ्गाउँछ यो त हाम्रो लागि मन्त्री हो सबैभरका समस्या उहाँले सुनाउनुहुन्छ तर आयुक्तको हातमा समाधान गर्ने त हुँदैन होइन बजेट छैन छुट्टै निकालेर दिन सक्ने छैन तर एउटा मध्यस्थकर्ताको रूपमा आयोगले जुन भूमिका खेल्न सक्नु पर्थ्यो त्यो चाहिँ खेलेन एउटा आफ्नो समुदायको समस्याहरू बुझेर सरकारसम्म लगिदिने एउटा कन्फिडेन्सियल्ली उहाँको कुरा सुन्ने र त्यसलाई समाधान कसरी गर्ने एउटा मनोवैज्ञानिक परामर्शदाताको नि व्यवस्था गरिदिएको भए महिलाहरूले सम्झाउने बुझाउने उहाँको मनोबल बढाउने कार्य हुन सक्थ्यो धेरै कामहरू हुन सक्थ्यो र उहाँले नसक्ने पनि होइन तर त्यतिखेर मैले पनि उहाँसँग आक्रोशै भएर मैले पनि त्यस्तो खालको उहाँलाई मैले सुझाव पनि दिइनँ र उहाँहरूले कस कससँग सुझाव लिनुभयो हुन त एकदम सकारात्मक सोच भएको मान्छे समीरजी मुस्लिमहरूको लागि धेरै गर्नुहुन्छ उहाँले तर उहाँको एउटा स्टेपले गर्दाखेरि चाहिँ धेरै मुस्लिमहरूलाई चाहिँ राम्रो लागेन मैले त पुरा त्यसको विरोध गरेँ तर यसरी जान सक्नु पर्थ्यो मुस्लिम आयोग र त्यसरी गएन त्यस कारणले गर्दाखेरि पनि मुस्लिम समुदायहरू प्राय समस्याहरू जुन समाधान हुन सक्थ्यो त्यो चाहिँ हुन सकेन
हेर्नुहोस् मुस्लिम आयोगकै कुरा गरिरहँदाखेरि चाहिँ जस्तो आज हामी खास समीम मियान छारी सरसँग पनि कुरा गर्ने प्लानमा थियौँ उहाँसँग सम्पर्क हुन सकेन जस्तो यो मुस्लिम आयोगले चाहिँ यो जस्तो सीमान्तर्गत जुन हामी वर्गको कुरा गरिरहेछौँ महिलाको कुरा गरिरहेछौँ त्यो विशेष त्यस्तो केही प्याकेज योजनाहरू बनाउने त्यस्तो विशेष चाहिँ रणनीति बनाउने स्ट्राटेजी बनाएर चाहिँ ती महिलाहरूसँग पुग्ने अथवा ती व्यक्तिहरूसँग पुग्ने भन्ने त्यस्तो खालको पोलिसीहरू छ कि छैन अथवा हुनुपर्छ कि पर्दैन तपाईँहरूले कसरी त्यसलाई चाहिँ सहजीकरण गरिरहनु भएको छ समन्वय कसरी गरिरहनु भएको छ
हेर्नुहोस् अब यसमा कोभिडको लागि सरकारले बजेट कतिको दियो आयोगलाई सबभन्दा ठुलो पहिला कुरा त्यहाँ छ होइन मुस्लिम आयोगमा व्यक्तिगत रूपले उहाँले धेरै राहतहरू बाँड्नुभयो उहाँले त्यो चाहिँ मलाई थाहा छ होइन र आयोगमा छुट्टै यसको लागि सम्बन्धित आयोगहरूमा चाहिँ बजेट हुनु पर्थ्यो राहत बाँड्नको लागि तर यो ओडाले दिएको थियो नि त जिम्मेवारी त्यही भएर सायद आयोगले दिएन होला ओडाहरूले जिम्मेवारी दिएको थियो र ओडामा पनि नातावाद किर्कावाद के थियो होइन त्यो 5 किलो चामल मात्रै त्यसमा पनि अलिकति आयोगहरूले विरोध गर्नु पर्थ्यो 5 किलो चामल एक परिवारले त 5 दिनलाई पनि पुग्दैन त्यसलाई राहत त राहत हो तर कस्तो खालको राहत हो त्यो होइन भनेपछि ती कुराहरूमा अलिकति आयोगको पहल आयोगले सरकारसँग छुट्टै पैसा लिएर कोभिडको लागि राहतको नीति बनाउन लगाएर नभए पनि त्यसरी लिन सक्नु पर्थ्यो ह्युमन राइट्स कमिसनले पनि मुस्लिम आयोगले पनि अन्य विभिन्न आयोगहरूले पनि जुन अहिले मधेसी आयोग छ जनजाति आयोगहरू छन् विभिन्न आयोगहरू ती आयोगहरूले चाहिँ दलित आयोगले पनि त्यसरी विशेष रूपमा त्यसरी चाहिँ राहतको व्यवस्था गराउनु पर्थ्यो तर गराइएन छुट्टै तर उहाँले व्यक्तिगत रूपमा चाहिँ धेरै कुराहरू चाहिँ सहज बनाउनु त भएको थियो राहत चाहिँ धेरै बाँड्नुभएको थियो उहाँले आफ्नै पैसाले भनेर पनि मैले धेरै ठाउँ मैले देखाएको थिएँ तर आयोगलाई सरकारले के प्रोभाइड गर्यो कतिको अधिकार दियो कतिको उनीहरूलाई बजेट दियो त्यो चाहिँ कुरा बाहिर चाहिँ आएन तर मेन आयोगले चाहिँ एउटा जुन भूमिका खेल्नु पर्थ्यो सायद त्यही कारणले आयोग चाहिँ खेल्न सकेन होला जस्तो लाग्छ मलाई
अब जस्तो अहिलेको अवस्थामा चाहिँ अब भनौँ न सहजीकरण गर्नको लागि अथवा अघि हामी जुन आजको विषयवस्तुमा जुन केन्द्रित छौँ त्यो जस्तो महिला मुस्लिम महिलाहरूलाई अझ चाहिँ यो यस्ता खालको अब अप्ठ्यारो भनेर पर नदिन घरेलु हिंसामा पर नदिनको लागि लैङ्गिक हिंसामा पर नदिनको लागि चाहिँ तपाईँ आबद्ध संस्था जुन छ नेपाल मुस्लिम महिला कल्याण समाज होइन त्यस तपाईँ जस्तो समाजको जुन तपाईँ जस्तो संस्थाले चाहिँ कस्तो खालको भूमिका खेल्न पर्छ अनि मैले यहीँ चाहिँ के जोड्न चाहेँ भने जस्तो मुस्लिम समुदायका अगुवाहरू जो हुनुहुन्छ जो चाहिँ घर परिवारसँगै सम्बन्धित हुनुहुन्छ नजिकै हुनुहुन्छ होइन उहाँहरू र तपाईँहरूको समन्वय कस्तो हुनुपर्छ एकदमै जुन हुन्छ नि घर घरसम्म चाहिँ त्यो सेवा सुविधाहरू पुर्याउनको लागि त्यो सहजीकरण गर्नको लागि
होइन हाम्रो यदि हाम्रो संस्थागत कुरा गर्ने हो भने हाम्रो संस्थामा हस्बेन्ड एन्ड वाइफको झगडा लिएर आउने एकदम सामान्य कुरा हो आइरहेछन् होइन कतिपय तलाक हुन्छन् हाम्रो अफिसमा कतिपय तलाक लिन्छु भनेर आएका हुन्छन् तर हामी तुरुन्तै एक्सन लिइहाल्दैनौँ किनभने हस्बेन्ड वाइफको कुरा पछि मिलिहाल्छन् जस्तो लाग्छ र मिल्छन् पनि
हजुर
50% भन्दा बढी केसेस मिलेर आउँछन् होइन मिल्छन् पछि मिलिसकेपछि आउँदैनन् अलिकति समय दिइदिनुपर्छ किनभने पहिला चाहिँ एकदम रिसको झोकमा आउँछन् महिलाहरू मैले आधै तलाक है म बस्दिनँ यो आउँछ चाहियो यो चाहियो चाहियो अनि अलिकति शान्त बनाएर पठाएपछि टिकामा हस्बेन्डले बोलाउँछौँ भने दुईजनाले राखेर दुईजनाको कुरा सुनेर दुईजनाको दोष यस्तो त्यस्तो मिलाइदियो अनि सम्झाइदियो अलिकति काउन्सिलिङ गरिदियो त्यसले धेरै ठुलो असर पार्छ किनभने अब तपाईँ कोर्टमा जानुभयो भने छुट्टिनुपर्ने अवस्था हुन्छ अब एकअर्काप्रति प्रति त गुनासा होला तर तपाईँहरूको बालबच्चाहरू छन् त्यो माथि धेरै नराम्रो असर पर्छ भन्ने किसिमले उहाँहरूलाई सम्झाइदिनुपर्छ बुझाइदिनुपर्छ र जुन इगो हुन्छ नि इगो महिलामा पनि इगो हुन्छ पुरुषमा मात्रै होइन त्यो इगोलाई अलिकति मान्छेले आफ्नो कन्ट्रोलमा राख्नु भन्ने कुरा चाहिँ मैले भन्ने गरेको छु उहाँहरूलाई भनेपछि महिलाको दुःख महिलाको समस्या सुन्ने ठाउँ हो महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरूको र त्यसमा समाधान गर्नको लागि पनि हामीले पुरुषलाई नेगेटिभली अट्याक गर्नु हुँदैन किनभने हरेक क्षेत्र हरेकतिरबाट जहिले पनि पुरुष नै दोषी छ भनेर हामीले सोच्नु हुँदैन त्यो महिला हिंसामा पर्छन् कहिलेकाहीँ आफ्नै आफूले नै बढी मुख चलाएको कारण पनि हुनसक्छ कि भनेर दुईतिर दुई पक्षको सुन्नु जरुरी हुन्छ र महिलाको लागि हामी सुन्छौँ तिम्रो कुरा हामी तिम्रो लागि छौँ भन्ने एउटा वातावरण बनाउनु पर्छ र पुरुषको अगाडि पनि महिलालाई सुन्ने निकाय छ जस्तो कि अहिले गभर्मेन्ट धेरै जेन्डर फ्रेन्डली भएको छ धेरै नीतिहरू बनेका छ यसले गर्दा पुरुषबाट त्रास त आएको छ नि बहुविवाह गरिहाल्दैन नि होइन हिंसा गरिहाल्दैन नि श्रीमतीले रिपोर्ट नगर्ला टोल छिमेकीले त गरिदिन्छ नि मेरो सुझाव त्यही हो श्रीमतीले आफै नगरेर रिपोर्ट गर्न सक्दैन पत्नीले भनेपछि वरिपरिका टोल छिमेकीले थाहा पाउन बित्तिकै गरेर रिपोर्ट गरिदियोस्
रिपोर्ट कहाँ गर्ने रिपोर्ट चाहिँ पहिले रिपोर्ट कहाँ गर्ने यसको चाहिँ रिपोर्टको अघि मेकानिजमको कुरा पनि
गरिरहेको सम्बन्ध नजिकको प्रहरी निकायमा नै रिपोर्ट गर्ने हो नि
हजुर हजुर
पहिले हेर्ने निकाय त तपाईँको सम्बन्ध नजिकको प्रहरीले हेर्ने हो नि
जुन समुदायको अगुवाको कुरा गरेँ नि मैले अघि अब जस्तो समुदायमा चाहिँ मुस्लिम समुदायको अगुवाहरू जसको कुराहरू चाहिँ सुनिन्छ समुदायमा उहाँहरूको भूमिका पनि यसमा चाहिँ कस्तो हुन्छ भनेर पनि मैले अघि सोधेको थिएँ
हो अगुवाहरूले पनि आफ्नो भूमिका खेल्नुपर्छ उहाँहरूले कहिलेकाहीँ आफ्नो पार्लियामेन्टेरियनहरू भए सभासद भए नेता भए र पोलिटिकल नेता र सामाजिक नेताकोमा पनि लिएर आउँछन् कुराहरू उहाँहरूले चाहिँ यसलाई अलिकति जिम्मेवारीपूर्वक समाधान गरिदिनुपर्छ आफ्नो विषय भनेर हेरिदिनुपर्ने हुन्छ तर कतिपय मान्छेहरूले चाहिँ अब तिमीहरूको पर्सनल कुरा हो भने त भन्छन् तर त्यसरी होइन उहाँहरूले समुदायको कुरा आखिर काम लाग्ने जनता नै हो काम लाग्ने त्यही समुदाय उहाँहरूलाई पछि गएर त्यसैले त्यो हिसाबले चाहिँ एउटा कुनै चिजमा तपाईँको दुई शब्दले यदि कुनै रोल खेल्न सक्छ भने त्यसमा पछाडि चाहिँ नहटो र जुन हाम्रा महिला नेत्रीहरू हुनुहुन्छ पोलिटिकल पार्टिजहरूमा लागेका उहाँहरूले पनि पोलिटिक्स मात्रै मेरो होइन कि यो समाज मेरो हो यी महिलाहरू मेरा हुन् यिनीहरूलाई मैले नेतृत्व सिकाउनु पर्छ र मेरो नेतृत्वले यिनीहरूलाई पनि कुनै लाभ मैले दिन सक्छु भने त्यो मैले गर्नुपर्छ भन्ने एउटा समाजसेवीको भावना हुनुपर्छ हेर्नुहोस् मनभित्र म मानव हुँ मैले मानव अधिकार के हो भनेर सिकाउनुपर्छ र मैले अरूलाई सहयोग गर्नुपर्छ भन्ने सहयोगको एउटा भावना त्यो चाहिँ हरेक नेताभित्र हुनुपर्छ चाहे त्यो सामाजिक होस् चाहे राजनीतिक नेता
चाहे धार्मिक होस्
र चाहे धार्मिकको झन् ठुलो रोल हुन्छ यसमा धार्मिक नेताहरूको कुरा त सबैले के भन्छ नि आँखा चिम्लेर कान खोलेर मन खोलेर सुन्छन् भनेपछि उहाँहरूले पनि ठुलो भूमिका खेल्न सक्नुहुन्छ यी कुराहरूमा यो जुन लैङ्गिक विभेद हुन्छ लैङ्गिक हिंसा हुन्छ त्यसमा त धर्मगुरुहरूको ठुलो भूमिका हुन्छ उहाँहरूले त्यो अशिक्षित वर्गमा उहाँहरूले तिमीले पत्नीलाई कुट्यौ भने तिमीलाई पाप लाग्छ तिमी नर्क जान्छौ भन्ने कुराले अलिक स्ट्रिक्टली भनिदिनु भयो भने त्यसले ठुलो भूमिका खेल्छ उहाँहरूले मान्नुहुन्छ जबकि त्यो पोलिसीले पुलिसको लट्ठीले त्यो काम गर्दैन धर्मगुरुले त्यो ठुलो भूमिका खेल्न सक्नुहुन्छ त्यसमा भनेपछि धर्मगुरुहरूको त झन् इम्पोर्टेन्ट रोल छ सामाजिक नेताहरूको रोल छ त्यसमा र एउटा यो पनि सिकाउनु जरुरी छ कि अब 21औं शताब्दीमा पुरा संसार बदलिरहेको बेलामा हामी कहिलेसम्म यसरी खिचो मिचो कुटपिट गर्ने र सहेर बस्ने आफ्नो मानव अधिकारलाई भोग गर्ने त सबैको अधिकार हो सबैले पाउनुपर्छ नि अनावश्यकमा प्रताडना सहनु फेरि त्यसले एउटा नेगेटिभ इन्भाइरोमेन्ट क्रिएट गर्छ कसै घरमा यदि बाउले आमाले कुटेको छ भने बच्चाहरूमा रुवावासी हुन्छ त्यो दिन भात पार्दैन होइन त्यसले धेरै नकारात्मक कुराहरूले ल्याउँछ फ्यामिलीमा र बच्चाको मान दिमागमा पनि फरक खालको असर पर्छ यी खालको कुराहरू पनि पुरुषहरूको लागि पनि एउटा छुट्टै भनौँ न स्कुलिङ क्लासको पनि व्यवस्था गर्नुपर्ने जस्तो लाग्छ भने हामी महिला हिंसा विरुद्धको काम गर्दाखेरि हामी महिलाहरूलाई जम्मा गर्छौँ होइन, महिलाहरूलाई ल्याउँदै नल्याउनुहोस् पुरुषलाई ल्याएर एकदम मजाले सिकाउनु भयो भने त्यसले पनि ठुलो भूमिका खेल्छ, कहिले कहिले सरकारी निकायबाट कहिले धर्मगुरुहरूको तर्फबाट, त्यसले उहाँहरूको महिलाको लागि महिलाको अगाडि ल्याएर उहाँहरूको गल्ती देखायो भने फेरि त्यो इगो आउँछ, त्यसैले छुट्टै पुरुषले जुन पुरुषको इगो हुन्छ त्यसलाई सम्मान गर्दै उहाँको इगोलाई मेटाउनु पर्ने आवश्यकता छ।
हजुर, अब हामी कार्यक्रमको अन्तिम अवस्थामा पुगिसकेका छौँ है, अनि त्यसमा चाहिँ जस्तो अब कार्यक्रम अन्त्यमा चाहिँ जस्तो अब यो भनौँ न आज हामीले समग्रमा चाहिँ यो महिला मुस्लिम महिलाहरूको समस्याका कुरा त्यसमा विशेष गरी यो महामारीको बेला र यस्ता बेलामा चाहिँ कसले के गर्नुपर्छ भन्ने कुरा गर्दै जाँदाखेरि अब अन्तिममा निचोडमा चाहिँ जस्तो स्थानीय सरकारले अनि सरकारवाला निकायहरूले चाहिँ अबका दिनहरूमा महामारीका बेलामा चाहिँ विशेष गरी मुस्लिम महिलाहरूमा चाहिँ कुनै पनि प्रकारको समस्या नआओस् अथवा चाहिँ चेतनाको स्तर बढाउनका लागि चाहिँ ककसले के गर्नुपर्छ छोटोमा भनिदिनुहोस् न।
हेर्नुहोस् पहिला सबभन्दा पहिला स्थानीय निकायको बजेट कति छ त सार्वजनिक गर्नुपर्छ स्थानीय निकायले, यदि इमान्दारितापूर्वक काम गर्ने हो भने कोभिडको लागि आएको बजेट कति थियो त्यो कुन समुदायमा हामी कति बाँड्नेछौँ त्यो त्यो क्षेत्रमा समुदाय त्यो समुदायको कुन समुदायको भनौँ न सङ्ख्या धेरै छ होइन त्यो हिसाबले त्यसरी चाहिँ विभेद नगरिकन कुनै प्रकारको त्यसरी बाँडिनु आवश्यक छ र त्यसपछि यो जुन जनचेतनाका कार्यक्रमहरू कोभिड लगायत र अहिले जुन हामी अहिले पोस्ट कोभिडको सङ्घारमा छौँ तर अर्को कोभिडको त्रास पनि छ
अहिले
होइन सबैतिर छ त्यो, त्यसको लागि अहिलेदेखि नै हामीले अवेर हुनु जरुरी छ। भ्याक्सिन आइसकेको छ तर अब पोस्ट कोभिड पछिको जुन अर्को कोभिडको त्रास छ यो भ्याक्सिनले त्यसमा काम गर्छ कि गर्दैन भन्ने एउटा प्रश्न छ र साथै हामीले गर्नुपर्ने केमा सबैलाई समेटोस् स्थानीय सरकारले, स्थानीय सरकारलाई अधिकार दिएको यो स्थानीय जति पनि छन् तिम्रा हुन् होइन तिमीले नेतृत्व गरिरहेका छौ भन्ने हुनुपर्छ तर स्थानीय निकायभित्र पनि थिचो मिचो नातावाद कृपावाद मै हुँ त्यो मै हुँ भन्ने हुनु हुँदैन, सरकार त अभिभावक हो नि
होइन
त्यो मै हुँ भन्ने सोच नहोस् त्यहाँनिर र सबैलाई समेटेर स्थानीय निकायले चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। एउटै परिवारमा पाँचजनाले राहत पाएका हुन्छन् र एउटै परिवारमा कसैले पनि पाएका हुँदैन, यस्तो धेरै भएको छ कोभिडमा, यस्तो चाहिँ नहोस्।
हस् हजुर, हामी कार्यक्रमको अब अन्त्यमा आइसकेका छौँ। कार्यक्रममा सहभागी भइदिनु भएकोमा नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सीमा खान तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हजुर धेरै धेरै धन्यवाद, यहाँहरूलाई पनि बोल्ने अवसर दिनुभयो, धेरै धेरै धन्यवाद।
सोह्र 601-360-40 98-015-71-236 16-60-01
के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छस् के हो?
प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
हँ के प्रश्न, कस्ता प्रश्न, अनि किन तपाईँलाई नै सोध्ने?
कोभिड 19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
सूचना तथा जानकारी पाउनको लागि एनटिसी प्रयोगकर्ताले 16-60-01-360-40 र एनसेल प्रयोगकर्ताले 98-015-71-236 नम्बरमध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
साथै तपाईँ लैङ्गिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौँ।
फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन।
फोन नम्बर फेरि एकपटक 16-60-01-360-40 तथा 98-015-71-236।
कार्यक्रम नेपाल चौतारीमा आज हामीले कोरोना महामारी र यसले मुस्लिम समुदाय विशेष गरी मुस्लिम महिलाहरूलाई पारेको असर र यस्ता महामारी वा विपदका बेला सरकारवाला निकायहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गर्यौँ। आजको विषयमा छलफल गर्नका लागि हामीसँग जोडिनु भएको थियो सीमा खान, जो उहाँ चाहिँ नेपाल मुस्लिम महिला समाज कल्याण समाजकी अध्यक्ष हुनुहुन्थ्यो। आजको छलफललाई साङ्केतिक भाषामा प्रस्तुत गरिदिनु भएकोमा स्मृति जियोगीजी तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना प्रश्न तथा जिज्ञासाहरू चाहिँ सामाजिक सञ्जालमा राखिदिनु भएको छ भने म तपाईँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। भोलिको नेपाल चौतारीमा हामी अर्को नयाँ विषयवस्तुमा छलफल गर्न बिहान 8:30 आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त, नमस्ते, तपाईँको दिन शुभ रहोस्।